أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. جی الحمد للہ آپ سب لوگ بھی بریک سے واپس آ گئے. الحمد للہ رب العالمین. جی تو اب ان شاء اللہ ہم لوگ سب ڈسکس کرتے ہیں کہ آج کی تفسیر سے ہم نے ابھی تک کیا کیا چیزیں سیکھی ہیں. آپ لوگ سب بتائیں, شروع کی آیات سے ہم دیکھیں تو ہم ون آفٹر دی ادر کیا سیکھتے ہیں. آپ لوگ سب یہاں اپنی طرف سے پوائنٹس لکھیں, ان شاء اللہ ہم تھوڑا سا ڈسکشن کرتے ہیں جب تک کہ ہمیں آن سائڈ سے پھر وہ ریڈی نہ ہو جائے. بیسٹ ٹیچرز فرام نیچر, بالکل. اور ہم دیکھ رہے ہیں کہ ایک کے بعد ایک جو ہے وہ ہمیں اسی طریقے کی اس سورہ میں جیسے مورلز مل رہے ہیں اور اگزامپلز مل رہے ہیں کہ ہمیں ان سے سیکھنا چاہیے نا. سننا ہدایت کا رستہ کھولتا ہے, یہ بات بالکل درست ہے. اور جو جتنی اچھی لسننگ کرتا ہے اس کو اتنی ہی چیز وہاں سے ملتی ہے نا. اور جیسے کہ ہم یہ بھی دیکھتے ہیں کہ جب ہم کوئی اگر ہمیں قرآن نہیں بھی سمجھ آتا تھا اور ہم جب لسننگ کرتے تھے تو اسٹل ہمارے دل پر اس کا اثر ہوتا تھا نا. تو ظاہر ہے کہ سننا واقعی میں انسان کو بہت افیکٹولی ہیلپ کرتا ہے. اور کوئی بھی کتاب بھی اگر ہم دیکھتے ہیں تو اب دیکھیں کوئی کتاب اگر ہم اپنے آن پہ پڑھ رہے ہوتے ہیں, ریڈ کر رہے ہوتے ہیں, تو اس کے بجائے اگر ہم کسی سے وہی کتاب سن رہے ہوں یا پڑھ رہے ہوں تو ان دونوں میں ڈفرنس ہوتا ہے کہ نہیں ہوتا؟ کہ ایک کتاب ہم سنیں اور ایک کتاب ہم خود سے ریڈ کریں. جو ہم سنتے ہیں اس میں ہم اور بھی زیادہ, وائی؟ بیکاز ہمیں ایک سوچنے کا ٹائم مل رہا ہوتا ہے اس کے اندر. ہم وہ ساری جو بھی اگلا شخص ریڈ کر رہا ہے, پڑھا رہا ہے, اس سے ہمارے پورے ذہن میں بات بن رہی ہوتی ہے اگر ہم اتنی فوکس ہو کے کرتے ہیں نا. قدرت کی نشانیوں, ان سے سبق لینا ہے ان شاء اللہ تعالیٰ. کیا سبق لیا آج کی ان قدرت کی نشانیوں سے ہم نے, یہ بتائیں. سن کے زیادہ فائدہ ہوتا ہے, بالکل. کائنات پر غور کرنا ہے, ڈیفینیٹلی میکس اے ڈفرنس. وی کین فوکس مور, انوالومنٹ بھی ہو جاتی ہے, ٹیم ورک سیکھی ہے آپ نے, الحمد للہ. یہ جو ہم نے چوپایوں کے بارے میں آج دوبارہ پڑھا ہے اس سے ہم نے کیا چیز سیکھی, یہ بتائیں. یہ جو ہم نے چوپایوں کے بارے میں پڑھا ہے اور یہ کیسے ہمیں فائدہ دیتے ہیں, اس سے ہمیں کیا بات سمجھ آتی ہے؟ کہ سمے نہ بتانا, بالکل, کہ یہ کتنے اچھے طریقے سے اپنے رب کی اطاعت میں لوگوں کو فائدہ دے رہے ہیں. ہم پھر کیسے سیلفش ہو سکتے ہیں نا, کہ ہم یہ سوچیں نہیں ہمارے اپنے گھر میں بھی بہت سارے کام ہیں, ہمیں اپنے بارے میں بھی سوچنا ہے. کتنے سیلف لیسلی یہ کام کرتے ہیں. اور ہم تھوڑا سا صرف ہمارے اپنی روٹین, اپنے آرام میں تھوڑا سا ڈیلے آ جاتا ہے تو ہم کتنے زیادہ وریڈ ہو جاتے ہیں کہ نہیں میں تھوڑا آرام کر لوں, کہیں میری یعنی میرا کام خراب نہ ہو جائے. اس سے اس طریقے کی بھی شیطان ہمیں وسوسات دیتا ہے, پھر ہم پیچھے کرتے ہیں. کہ وہ کہتے کھاتے گھاس ہیں اور دیتے دودھ ہیں, بالکل. کائنات کے لیے یوزفل بننا ہے ان شاء اللہ تعالیٰ. اور جو چیز یوزفل ہے, ہم نے پیچھے پڑھا ہے نا کہ جو چیز فائدہ مند ہے وہی رہ جاتی ہے اس دنیا میں, باقی کچھ نہیں. اور ہم کیا کچھ نہیں کھاتے اور بالکل پھر دیتے کیا ہیں؟ سرونگ ادرز, ہر قسم کے حالات میں کام کرنا ہے, دوسروں کا فائدہ دینا ہے ان شاء اللہ تعالیٰ. جزاکم اللہ خیرن کثیر آپ سب کی پارٹیسپیشن کا. ان شاء اللہ استاذہ کے ساتھ ہم واپس کنٹینیو کرتے ہیں تفسیر کو. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
الشیطان الرجیم. السلام علیکم و رحمۃ اللہ وبرکاتہ. شہر کی مکھی سے کیا سیکھا ہم نے؟ صرف 6 دن میں اتنے کام کر کے دنیا سے چلی جاتی ہے, تو وقت پہ نظر رکھنی ہے نا. ہم سب بہت کچھ ضائع کرتے ہیں, یقین کریں. سوچ میں اتنا ٹائم زیادہ لگ جاتا ہے باقی کاموں کو لگنے کی بجائے. یہ چند کمنٹس ہیں آپ لوگوں کے انتظار میں پڑھتی ہوں تاکہ جو خالی چیئرز ہیں وہ باقی واپس آ جائیں. اللہ تعالیٰ ہمیں ان ٹیچرز سے فائدہ اٹھانے کی توفیق دے، آمین. یہ سارے ہمارے استاد ہیں. اپنے آپ کو انشاءاللہ بہتر بنانے کی کوشش کرنی ہے، دیئر از آلویز اے روم فار امپروومنٹ. آجزی لانی ہے، ٹیم ورک لانی ہے، اینڈ بی فوکسڈ انشاءاللہ تعالیٰ. استاذہ جی، آج کے بعد ہم سب اسٹوڈنٹ شہد کی مکھیاں ہیں. اللہ اکبر، آپس میں تو نہیں ڈنگ مارنا ہے. دیکھیے، شہد کی مکھی میں ڈنگ بھی ہے اور شہد بھی ہے. رحما بینہم اور اشد علی الکفار. بیکار جب بے مقصد لوگوں کو جینے والوں کے ساتھ تو واقعی معاملہ سختی کا ہی ہونا چاہیے. انشاءاللہ کل آپ ہم کو ایسے ہی پائیں گی، یعنی عید کی پارٹی میں. ماشاءاللہ، دیکھتے ہیں کیا کرتے ہیں آپ کل. آج سے ہم نے یہ سیکھا ہے کہ شاید ہماری زندگی صرف 6 ہفتے ہو، شہد کی مکھی کی طرح، اور اللہ کے دین کا کام زیادہ سے زیادہ کرنے کی کوشش کرنی ہے. ہر دن بس یہ سوچ لیں کہ یہ میری زندگی کا آخری دن ہے، دیٹس اٹ. جتنے مرضی ہوں لیکن ہر دن ایسا سوچیں گے تو پروڈکٹیو ہوگا. آپ کہتے ہیں کہ حضرت ابراہیم کے لیے اللہ تعالیٰ نے کیا ٹائٹل دیا ہے؟ کان امت. ابراہیم امت تھے، یعنی وہ کام جو پوری پوری امتیں مل کے کرتی ہیں وہ اکیلے ابراہیم کر گئے. تو آپ کہیں کہ اللہ مجھے بھی امت بنا. یہ کہتے ہیں کہ ٹائم مینجمنٹ، ٹیم ورک، فوکس، نیور گیٹ ٹائرڈ اور عاجزی سیکھی ہے. اللہ کرے کہ اس کاغذ کے ٹکڑے سے اوپر اٹھ کے بھی ہم یہ ساری چیزوں کو سیکھ چکے ہوں، اور انشاءاللہ جتنا زیادہ سیکھیں گے اتنا ہی زیادہ فائدہ ہوگا. جی، یہ کہتے ہیں کہ اٹس ناٹ ایزی ٹو ارن ہنی اینڈ کانسٹنٹلی ہارڈ، بہت محنت کی ضرورت ہے نا. پھر سب سے بڑی بات دیکھیے کہ جس سوسائٹی میں یہ آیتیں اتر رہی تھی وہاں کیا جانتے تھے. ایک نان مسلم کا اللہ کے نبی کے بارے میں کمنٹ پڑھ کے سناؤں گی، کہتے ہیں کہ محمد صلی اللہ علیہ وسلم ایک زبردست فاتح، با علم انسان، فطرت کے شیدائی یعنی نیچر لور تھے، شہد کی مکھیوں کے گھر بیان کرنے والے، اور یہ علم مشاہدے کے بغیر آ نہیں سکتا. یہ شخص ہے KTR ویلز، انہوں نے اس آیت کے اوپر آ کے کہا کہ یہ محمد صلی اللہ علیہ وسلم کو کس نے یہ سب باتیں بتائیں اگر اللہ نہ بتاتا. دیکھیے، مکی صورت ہے جہاں کوئی پودا تک نہیں اگتا تھا، پھولوں کی باتیں دور کرے. تو اس سے یہ پتہ چلتا ہے کہ اللہ کے نبی ہونے اور اللہ تعالیٰ کی طرف سے یہ قرآن ہونے کی بھی ایک علامت ہے. ایک اور چیز جو میں نے بعد میں تھوڑا سا غور کیا تو میرے ذہن میں، کہ دور جاتی ہے، بہت دور دور جاتی ہے، لیکن گھر کا راستہ نہیں بھولتی، ڈسٹریکٹ نہیں ہوتی. ہم بعض دفعہ جاتے کچھ اور کرنے، کر کر آ کے کچھ اور آ جاتے ہیں، بعد میں یاد آتا ہے جو لینے آئے تھے وہ تو لیا ہی نہیں ہے. کامیاب لوگ وہی ہوتے ہیں جو فوکسڈ ہوتے ہیں، سیدھا سوئی کی نوک پہ رہے اور واپس آ گئے. پھر اسی طرح سے آپ دیکھیے کہ ایک اور چیز بھی ذہن میں آ سکتی ہے، اور وہ کیا ہے کہ جب بندہ ٹھان لیتا ہے نا تو اللہ ناممکنات کو ممکن بنا دیتا ہے. جو ہو ذوق یقین پیدا تو کٹ جاتی ہیں زنجیریں. اللہ سے دعا کرتے ہیں کہ آج ہمارے بھی دل میں یہ جوش آ ہی چکا ہو کہ ہم نے کچھ کر کے جانا ہے دنیا سے. پتہ نہیں کب دنیا سے جانے کا وقت آ جائے، تو کچھ کر کے جائیں گے تو انشاءاللہ تعالی فائدہ بھی ہوگا، اور اگر نہیں کریں گے تو پھر ہم کسی کا تو کچھ نہیں بگڑے گا. پھر آپ ایک اور بھی چیز سوچئے کہ مکھیوں سے کیوں شہد بنوایا؟ اللہ نے کوئی نہر کیوں نہیں بہا دی شہد کی؟ بارش ہو جاتی شہد کی ایک جگہ، فٹافٹ جمع کرتے. تو بتایا یہ جا رہا ہے کہ محنت کرو گے تو فائدہ ہوگا. مکھی جیسی بظاہر حقیر دکھنے والی چیز سے بھی ایک کارآمد چیز بنوا لی تو تم کس بات کا تکبر کرتے ہو کہ میرے بغیر اللہ کا کوئی کام رکا ہوگا؟ اور ہمیں بھی اپنے آپ کو اس چیز میں لے کے آنا ہے. پھر اس کے بعد آخری بات کر کے آگے چلتے ہیں کہ اللہ سے دعا کرتے ہیں کہ اللہ مجھے ضائع نہ کرنا. حضرت حاجرہ کی یہ دعا ہے کہ اللہ تو ہمیں ضائع نہ کرنا. تو اپنے اندر جو خوبیاں دیکھتے ہیں ان کو سامنے رکھ کے یہ دعا کریں، اور پھر اگلی آیتوں پہ چلتے ہیں کہ اللہ تو ہمیں ضائع نہ کرنا. آپ سوچیں جس دن ہم دنیا سے چلے جائیں گے کیا ہوگا؟ ختم. بس روز کھاتے تھے ہمارے حصے کی روٹی ختم ہوگی پکنی، کپڑے پہنتے تھے ہمارے ایک حصے کا جوڑا نکلنا بند ہو گیا، دھلنا ختم ہو گیا، گھر سے ایک بندے کے جانے سے بس یہی کمی آئی، یا پھر ہم نے کچھ اور بھی کیا. اور جتنا زیادہ ہم دعائیں مانگیں گے اللہ تعالیٰ ہمیں کارآمد کرے گا. اب اگلی آیتوں میں مزید کچھ اور چیزوں پہ غور و فکر ہے. انسان کی اپنی زندگی کے اندر جو مختلف ادوار ہیں اس کا ذکر ہے. آیت نمبر 70، وَاللَّهُ خَلَقَكُمْ ثُمَّ يَتَوَفَّاكُمْ، اور اللہ ہی نے تم کو پیدا کیا پھر وہی تم کو وفات دے گا. دیٹس اٹ، ختم. یعنی اب دیکھیے کہ ان ساری بامقصد چیزوں کے بعد انسان کا تذکرہ پڑھنا جو سننا کیسا لگ رہا کہ زندہ ہو آج پھر فوت ہو جاؤ گے. وَمِنْكُمْ مَنْ يُرَدُّ إِلَىٰ أَرْذَلِ الْعُمَرِ, اور تم میں سے کچھ ایسے بھی ہیں جو ناکارہ عمر کو لوٹا دیے جاتے ہیں. ارزل عمر, کہ دوسروں کے اوپر بوجھ بن جاتا ہے. اس وقت دوسرے بھی یہ دعائیں کرنے لگتے ہیں چپکے چپکے کہ کسی طرح اللہ ان کی مشکل آسان کر دے. لِكَيْ لَا يَعْلَمَ بَعْدَ عِلْمٍ شَيْئًا, تاکہ نہ جانے علم رکھنے کے بعد کچھ بھی. یعنی پہلے بڑے علم والا تھا, بڑی باتیں کرتا تھا, بحثیں تھی, زبان چلتی تھی, اور پھر اس کے بعد کچھ نہ ہو. آج انسان کتنا بولتا ہے, اور بڑھاپے میں بعض دفعہ پانی کا ایک گلاس مانگنے کے لیے انرجی جمع کرنی پڑتی ہے لوگوں کو. کتنا علم ہے, یادداشتیں دیکھیں, میموری دیکھیں, حساب دیکھیں, تو بوڑھے ہونے کے بعد انسان وہی بات دہراتے ہی رہتا ہے, دہراتے ہی رہتا ہے. ایک بچہ تھا, تو اس کا جو باپ تھا, باپ اور بیٹے کی کہانی ہے. تو باپ بوڑھا تھا, بیٹا اب جوان تھا, کھلی جگہ پہ بیٹھے ہوئے تھے. دور درخت پہ دیکھا تو چڑیا تھی. تو بوڑھے باپ نے بیٹے سے کہا, بیٹا یہ کیا ہے؟ کہا, ابا یہ چڑیا ہے, درخت پہ بیٹھی ہے. کہا اچھا. چند منٹ سیکنڈ پھر گزرے, کہا بیٹا یہ کیا؟ پھر اس نے بتایا کہ ابا یہ چڑیا ہے, یہ درخت پہ بیٹھی ہے. جب دو تین دفعہ بابا جی نے یہ بات کی نا, تو بیٹا تھا وہ ذرا غصے میں آ گیا. کہا ابا تمہیں بتا نہیں دیا کہ یہ درخت ہے اور چڑیا اور یہ وہ ہے؟ جب باپ ذرا بیٹا غصے میں بولا نا, تو باپ اٹھ کے اپنی جگہ سے اندر گیا, پرانے سے پوٹلے یا صندوق میں سے ایک کاپی نکالی اور لے کے آیا. واپس آ کے اپنے اس جوان بیٹے کو کہتا, بیٹا کھولو. کہتا یہ کیا؟ کہتا کھولو پڑھو. اب جب بیٹے نے کھولا نا, تو وہ کاپی کھولی تو اس کے ہر صفحے پہ کیا لکھا تھا؟ ابا یہ کیا ہے؟ تو نیچے لکھا ہوا تھا کہ بیٹا یہ ایک چڑیا ہے. پھر اگلے صفحے پہ دیکھا تو پھر یہی لکھا ہوا ہے, ہر صفحے پہ یہی لکھا ہوا ہے. کہا یہ کیا ہے؟ کہا بیٹا یہ اس وقت کی کاپی ہے جب تو بچہ تھا اور میں اسی طرح تیرے ساتھ ایک دن باغ میں بیٹھا ہوا تھا, تو دور ایک چڑیا دیکھ کے تو نے بڑے پیار سے مجھے کہا کہ ابا یہ کیا ہے؟ تو میں نے کہا کہ بیٹا یہ ایک چڑیا ہے. تیرا یہ پوچھنا بار بار کا کہنا مجھے اتنا پیارا لگا کہ تو جتنی دفعہ کہہ رہا تھا میں نے اس کاپی میں لکھ لیا. بوڑھے بھی بعد میں وہی بن جاتے ہیں جو بچے. بچے کی باتیں بار بار دہراتے ہیں, بلکہ کہتے ہیں بیٹا ایک دفعہ کہہ کے دکھانا, بیٹا ذرا ایک دفعہ پھر سنانا, اور بوڑھے آئے تو ہم کیسے جھلجھلاتے ہیں, کیا سمجھ نہیں آتی بات آپ کو؟ تو یاد رکھیں ہم سب نے بوڑھے ہونا ہے اگر زندگی باقی رہی. لیکن یہ ارزل عمر آئے, اس سے پہلے کچھ کریں. اور یاد رکھیے صحیح مسئلہ آپ کو بتاؤں, جو لوگ اپنی زندگی اللہ کے دین پہ وقف کرتے ہیں نا, ان پہ ارزل عمر نہیں آتی. وہ 90-70-80 سال کے بھی ہو جائیں, وہ ماشاءاللہ بالکل ہیلدی گزارتے ہیں. یعنی وہ دوسروں پہ بوجھ نہیں بنتے. جو جوانی میں عبادت کرتا ہے, آپ دیکھیں گے بڑھاپے میں بھی اس کا جسم فلیکسیبل رہتا ہے. اور اسی طرح سے اگر آپ قرآن پڑھتے ہیں, اللہ آپ کا میموری لاس نہیں کرتا. آپ نے اپنے خاندان کے بوڑھوں کو دیکھا ہوگا, کئی آج بھی اخبار بغیر گلاسز لگائے اخبار پڑھ لیتے ہیں, ہے نا ایسے لوگ؟ جی
میری اپنی 80 سال کی مجھے لگتا ہو گئی ہوں گی, ماشاء اللہ پورا سپارہ 8 تراویح میں انہوں نے کھڑے ہو کے سنا.
پڑھتے ہیں نا, کچھ نہیں ہوتا. اللہ کی طرف سے چیزوں میں برکت آتی ہے. برکت کا کانسیپٹ یہ ہے کہ اللہ تھوڑے کو زیادہ کر دے. کائن اللہ علیم قدیر, بے شک اللہ خوب جاننے والا اور قدرت والا ہے. اللہ کے ہاتھ میں ہماری صلاحیتیں, من فخر کیا کریں اپنے لکھنے پہ, پڑھنے پہ, بولنے پہ, سننے پہ, منٹوں میں کر سکتی ہوں. اللہ چاہے تو ہمیں بستر پہ بٹھا دیں پھر ہم بیٹھے رہیں گے. تو انسان کو اپنے آنے والے وقت سے پہلے کچھ کر لینا چاہیے. پھر اس کے بعد اب آیت 71 سے لے کر تقریباً 76 تک ایک ہی ٹاپک ہے, اور اس کا ٹاپک ہے تم تو اپنے جیسے انسانوں کو اپنی چیزیں نہیں دیتے تو اللہ نے کیسے دی ہوں گی. یعنی شرک اور توحید کا فرق, کہ جو لوگ بزرگوں کے ناموں کے سب کچھ چیزیں جوڑ دیتے ہیں, اللہ تعالیٰ کہتے ہیں کہ ذرا عقل سے سوچو تو صحیح. کیا آیت نمبر 71, واللہ فضل بعضکم علی بعض فی الرزق, اور اللہ نے تم میں سے بعض کو بعض پر رزق کے معاملے میں فضیلت دی. کوئی ملینیری ہے نہ تو کوئی بیچارہ سفید پوش ہے. اور رزق سے مراد صرف مادی اسباب اور وسائل نہیں ہے, جسمانی, ذہنی, قلبی صلاحیت ہے. ہم دیکھتے ہیں کہ اس دنیا میں ورائٹی بہت ہے, कहीं कुछ है कहीं कुछ है। आप पाकिस्तान में रहने वाले लोगों को देखें और वेस्टर्न कंट्रीज में रहने वाले बच्चों को देखें, उनकी स्किल्स में बहुत फर्क पड़ जाता है, बच्चों के अंदर फर्क होता है। तो ये कोई अचानक नहीं हुआ, अल्लाह सुब्हान तआला ने ये सब कुछ किया है ताकि दुनिया का निज़ाम चलता रहे। अगर सब खाते पीते होते तो दुनिया के वो काम जो चंद गरीब लोग अपनी मजबूरियों के लिए कर देते हैं, फिर वो काम कौन करता। और इसी तरह अगर सब जीनियस होते, अक्लमंद होते, विरासत में मिले होते ऐसे जीन्स के वो फर फर बोलते, तो आप बताइए कि सारे जब अक्लमंद हो जाते तो फिर वो कमजोर लोग जिनको दुनिया में देखकर इंसान के दिल से शुक्र के कलमे निकलते हैं, वो कैसे होते। फिर तो कोई दुनिया का निजाम ही ना चलता। मैं अक्सर ऐसी आयतों में ये मिसाल देती हूँ कि अगर कुर्सी को भी मेज के बराबर कर दिया जाता तो बराबरी आ जाती ना, कुर्सी भी मेज के बराबर है तो आप इससे फायदा कैसे उठाते। कुर्सी नीची है तभी तो आप कुर्सी पर बैठ के मेज से फायदा उठाते हैं। तो दुनिया में जब कभी किसी को अपने से ऊपर देखे, ना हसद करें और ना आप उसके जाने की दुआ करें। हदीस बहुत खूबसूरत है कि दीन के मामले में अपने से ऊपर वालों को देखो तो तुम्हें अपना दीन का काम थोड़ा लगेगा, और दुनिया के मामले में अपने से नीचे वालों को देखो तो तुम्हें अपनी दुनिया की नेमतें अच्छी लगेंगी। हमारा हाल बिल्कुल ऑपोजिट है, क्वाइट ऑपोजिट है। दीन के मामले में किसको देखते हैं? वो जिसने कभी नमाज भी नहीं पढ़ी होती। चलो भाई हम नमाजें तो पढ़ते हैं ना, हम उनसे तो अच्छे। कभी हमने कभी अपना तकाबुल इमाम बुखारी से किया किए, कभी इमाम काबा से किए, कारी मिशारी से किए, अपनी तजवीद को रिलेट, कभी अपने फहम को हमने आज के दौर के बड़े बड़े उलमा कराम से किए। दीन के मामले में हमेशा किससे देखते हैं? दूसरों से। तो इसलिए इंसान खुश रहेगा जब दीन के मामले में ऊपर देखे, जुरत पैदा होगी, हिम्मत पैदा होगी, दिल चाहेगा कि मैं कुछ और करूं। और अक्सर लोग जो है ना खुश हो जाते हैं, अच्छा जी चंद सौ लोग आते हैं तो मैं कहती हूँ मैंने तो ऐसे ऐसे मजमे देखे हैं, बाज दफा टीवी पे भी देखे हैं कि कहते हैं कि 25,000 का मजमा है। इतना सहाबा कराम में से कुछ लोग ऐसे थे, अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु जब ट्रेवल करते थे एक मुल्क से दूसरे जगह में जाते थे इल्म सिखाने, तो हजारों के नहीं लाखों के मजमे हो जाते थे। और जिसने ये बात बयान की तो उन लोगों ने पूछा कि वो सुनाते कैसे थे, माइक तो नहीं होता था, तो क्या करते थे आपको पता? एक वो यहाँ बोल रहे हैं ना तो चार लाइनों में एक शख्स खड़ा हो जाए, मुकब्बर जैसे होते हैं ना, एक चार के बाद खड़ा हो गया पांच, इधर से वो बोलते थे ये सब सुन लेते यहां तक आवाज जाती है, इनमें से एक बंदा फिर उस जुमले को बोलता था तो पीछे बात जाती थी। यानी जो बात यहां गई है ना वो हो सकता है वो पीछे एजरा के पास पहुंचते हुए 10 मिनट लग चुके होते थे, 10-15 मिनट बाद उनका वो बातें आगे जाती थी जो पहले सुन चुके होते थे। और इल्म का शौक देखे, एक दीनदार जब किसी बस्ती में आता था शहर उमड़ आता था। इमाम मालिक इमाम अहमद के हालात जिंदगी पड़े, इतनी इनकी शान थी कि किसी क्या गुलकार और सिंगर के आने पे आज जो हाउसफुल होते हैं और जो लोग बड़े बड़े कॉन्सर्ट्स करते हैं, इस तरह लोग इल्म की बुनियाद पे लोगों से फायदा उठाते थे। अल्लाह सलाहियतों को बढ़ा देता है। आज ना करना हो काम तो हमारे पास सारे रिसोर्सेज मौजूद है, हम नहीं कर पाते तो अल्लाह ताला कहते हैं कि फमल्लस इनफुद्दिलु, बस वो लोग जिनको फजीलत दी गई, यहाँ छोटा कॉमा लगा लें तो तर्जमा समझना आसान होगा, फमल्लस इनफुद्दिलु बस वो लोग जिनको फजीलत दी गई, मजहूल है फद्दल युफद्दिलु तफदील से, यानी जिनको हमने दुनिया में ज्यादा दिया है, बिरादी रिज़्क़िहिम अला मा मलकत अयमानुहुम, वो तो नहीं है लौटाने वाले अपने रिस्क को अपने गुलामों पर, ताकि अब ईमान हो उनके बाद फिर एक कॉमा लगा लें या कलर्स चेंज कर दें हाईलाइट से, क्यों फहुम फी ही सवाम, ताकि वो सब बराबर हो जाए। अब ये मुश्किल आयत है तर्जमे के एतबार से, लेकिन इसमें तीन पॉजिस देंगे तो बात समझ आएगी। मैं भी इसको अपने लफ्जों में बोलती हूँ इस तरह से कि आपको मफहूम समझ आ जाए कि जिनको अल्लाह ने दुनिया में रिस्क में फजीलत दी है वो अपने रिस्क या अपने माल को अपने गुलामों के साथ आधा बांट नहीं लेते ताकि उनका और उनके गुलाम का रिस्क बराबर हो जाए। कभी किया आपने? देखिए हम अपनी मासी को 100 की बजाय 150 दे देंगे, 200 भी दे देंगे, हम उसको एक जोड़े की बजाय 2 भी दे देंगे। क्या कभी आप में से मेरे में से किसी ने किया कि अपनी चेक बुक खोले और पूरे अपने बैंक स्टेटमेंट में से आधी रकम मासी के नाम पे दे दे कि ना तुझे मुझसे मांगना पड़े ना नहीं आधे तेरे आधे मेरे। हजार गज का घर है तो उसमें से 500 गज तेरा 500 मेरा, इंसान की फितरत ही नहीं है। सगे भाई बहनों को नहीं कोई देता, मासियों गुलामों को क्या देगा। तो अल्लाह कहते हैं जब तुम इंसान होकर अपनी जायदादें और अपनी दौलतें दूसरों में नहीं बांटते कि चलो वो भी तुम्हारी तरह बराबर के खाते पीते हो जाएं, तफबी नेमत अल्लाह यजहदून, तो क्या ये लोग अल्लाह की नेमत का इनकार करते हैं। असल में इसके पीछे कॉन्सेप्ट है, वो लोग जो ये कहते हैं कि अल्लाह ने बुजुर्गों को कुछ इख्तियारात दे दी हैं, किसी को बेटे दे दो, किसी को दौलत दे दो, किसी को माल दे दो, कुछ भी दे दो, तो अल्लाह ने दूसरों को साथ शामिल कर लिया अपने काम में। तो अल्लाह कह रहे तुम नहीं करते, तो क्या मैंने मिसाल अब्दुल्ला शाह गाजी को कह दिया कि सारे बेटे तुम रख लो और जो बेटा मांगे उसको देते जाओ। बात भी नहीं समझ में आती। तो शिर्क के रद को बताया जा रहा है, और ये जो लफ्ज ना बिरादी समझ नहीं आ रहा, लेकिन असल में ये क्या था, बिरादीन, यहां भी वही असूल है कि नून गिर गया और उसकी जगह बिरादी रह गया। अल्लाह ताला कहते हैं कायनात का निजाम चल ही नहीं सकता जब तक के दुनिया में ये फर्क ना रहे। अफ बी नेमत अल्लाह यजहदून में सवाल पैदा होता है कि अल्लाह की नेमत का एहसान क्या है, एक का इनकार क्या है। तो पहली बात तो याद रखिए कि यहाँ नेमत एहसान के मानों में है, कि क्या फिर अल्लाह के एहसानात को नहीं तुम मानते। अब अल्लाह की नेमतों का इनकार क्या है, कि पहली बात है कि अल्लाह की नेमतों को बंदों के नाम पर मनसूब करना, पीरा देता लोग कहते हैं, मुश्किल कुशा लोग कहते हैं, ये अल्लाह के साथ इनकार है। अल्लाह कहते हैं मैंने तो नहीं किसी को कहा ये दाता है, आप कहते फिर दाता, मैंने तो नहीं किसी को कहा कि ये मुश्किल कुशा है, मुश्किल कुशा तो मैं। तो जब लोग दूसरों के साथ ये मामला करने लग जाते हैं तो अल्लाह कहते हैं ये ना शुक्रिया। और याद रखिए देने वाला और लेने वाला कभी बराबर नहीं होता, खालिक और मखलूक में तो फर्क ही है, हम सब मंगते और अल्लाह देने वाला। तो गोया कि इस किस्म के शिर्क अपनी जिंदगी से निकालना है जहां ये सोचा हो कि हम इस तरह के काम करके अल्लाह ताला को, अल्लाह ताला की नेमतों को दूसरों के नाम पे मंसूब करते हैं। फिर इसके बाद एक और नेमत आयत नंबर 72 में, बहुत ही घरेलू बात है, वल्लाहु जअल लकुम मिन अनफुसिकुम अज़वाजा, और अल्लाह ने तुम्हारे लिए तुम्हारी ही नौ से बीवियां बनाई। पहले तो इसको हाईलाइट करें, ये जो लफ्ज ज़ौज है ना, ये स्पाउस के मानों में, इंग्लिश में शरीक हयात उर्दू में कहते हैं, यानी मर्द है तो बीवी, बीवी है तो मर्द उसका शोहर और बीवी दोनों के लिए इस्तेमाल होता है। पहली बात तो इस पे शुक्र करते हैं कि आपके शोहर इंसान है, तो जिन होता तो क्या होता, शेर से शादी हो जाती तो कैसा होता, कितनी बड़ी नेमत है। कुछ भी ना हो ना तो मर्द का यानी आपकी जिन से होने ही बड़ी बात है, जिन से कुछ और होती तो क्या होता, जिसने खुश होना ना वो छोटी छोटी नेमतों पे खुश होगा। तो अल्लाह कहते हैं देखो तुम्हारी बीवियां बीवियां, तुम कहते हो परी कहां से लाऊं जिसे तेरी दुल्हन बनाऊं, परी से नहीं हो सकती, मैं नान खुशी तुम से होगी। तो मर्दों के लिए अपने बेटों के लिए परियां ना ढूंढे, औरतें ढूंढे, पहली बात है। खैर बीवी आ गई, फिर क्या हुआ, वजह अलकुम मिन अज़वाजिकुम, फिर तुम्हारी इन बीवियों से बनाए बनी ना बेटे, तुम्हें बेटा दिया और बेटों के बाद वहफदा पोते। बनीन का लफ्ज तो आम है, पीछे भी बहुत जगह पढ़ चुके हैं, यहाँ शोहर बीवी के रिश्ते का हुसन बताया जा रहा है। सूरत रूम आयत 21 में भी इसको डिटेल से हम बाद में देखेंगे इंशाल्लाह कि वमिन आयातिही अन खलक लकुम मिन अनफुसिकुम अज़वाजन लितस्कुनु इलैहा, कि मैंने तुम्हारे जोड़ों को पैदा किया ताकि तुम उनसे सुकून लो। हकीकी बात है कि जो शोहर और बीवी का रिश्ता है, दुनिया में कोई रिश्ता इसका बराबर का नहीं हो सकता। इसके लिए तो सिंपल सी मिसाल ही है कि दुनिया में सबसे पहला जो रिश्ता कायम हुआ वो शोहर बीवी का था। अल्लाह ताला ये भी तो कर सकते थे ना कि आदम अलैहिस्सलाम की माँ पैदा कर देते, नहीं किया, क्योंकि माँ के साथ वो ताल्लुक नहीं हो सकता, उसकी वो हदें नहीं हो सकती जो बीवी के साथ होगा। और सबसे बड़ी बात है कि माँ पैदा हो जाती तो नस्ल कैसे बढ़ती, यहाँ सिर्फ नस्लों को बढ़ाने की तरफ इशारा है। फितरत का असूल है कि पहले बाप बच्चे होते हैं, फिर बच्चों के बच्चे होते हैं। और लफ्ज पोता हफदा है, इसको भी थोड़ा सा समझिए, पहली दफा है वाहिद है, ये लफ्ज कुरान में आगे नहीं आएगा। हा फा दाल इसका रूट होता है, हफदा काम में तेजी करना, इसको हफदा कहते हैं। हफीद पोते को कहते हैं, हफदा खाफिद हफीदुन की जमा है, खादिम को भी कहते हैं, तेज दस्त खादिम। कई मुख्तलिफ माने हैं बेटों से, बेटों के बारे में بیٹیاں، بیوی کے بچے. اب آپ یہ دیکھیے، ابن مسعود کہتا ہے کہ یہاں خفدہ سے مراد داماد ہے، یعنی اپنے بھی بیٹے ہیں تمہارے اور اس کے ساتھ بیویوں بیٹیوں کے بیٹے یعنی داماد دے دیے، کہ وہ بیٹوں کی نسبت اکثر زیادہ قدردان ہوتے ہیں. جو بھی سمجھیں، یہاں جو بات ہے وہ کیا کہ انسان کی طبیعت کے اندر ہے کہ اس کی نسل بڑھے. اور آپ دیکھیں یہ پوتے کے سب بھاگنے کا لفظ ذہن میں رکھیں، تو کبھی آپ نے بوڑھوں کو نہیں دیکھا پوتے پوتیاں ان کو بھگاتے ہی رہتے ہیں، انگلی پکڑ کے ابا ادھر چلو ادھر چلو، تھک جاتے ہیں لیکن وہ نہیں تھکتے. ہاں تم گویا کہ کہا کہ تم کیوں سست ہو رہے ہو، ابھی تمہاری اوروں کو ضرورت ہے. اللہ تعالیٰ نے یہاں ایک مضبوط فیملی سیٹ اپ کی بات کی، بیوی کی قدر کرو کیونکہ وہ تمہاری نسل بڑھانے کا ذریعہ ہے. وہ تمہاری نسل بڑھانے کے لیے جو درد اٹھاتی ہے، وہی درد جو تمہاری ماں نے تمہارے لیے اٹھائے تھے. مواصلت ہے بیوی اور ماں میں. تمہاری ماں نے جو درد اٹھایا تھا تمہیں پیدا کرنے کے لیے، وہی درد تمہاری بیوی تمہاری نسل کو بڑھانے کے لیے پیدا کرتی ہے. اسی لیے کہتے ہیں کہ بچے جو ہوتے ہیں نا وہ ماں کی فوج ہوتے ہیں. جب تک بچہ نہیں ہوتا ایسے ہی ماں باپ کے دلوں میں بھی شکبے ہوتے ہیں کہ پتہ نہیں یہ گھر بستا ہے کہ نہیں بستا. ایک بچہ ہوتا ہے نا تو عورت کے پاؤں جم جاتے ہیں، دو تین ہو جائیں تو پھر ابا جی بھی کہتے ہیں اب اس سے لڑے تو کرنا کیا، یہ بچوں کو سنبھالے گی کیا، یہ روٹ کے چلے گی تو بنے گا کیا. کیسا خوبصورت نظام ہے. آپ سوچیے ایک تو یہ صورت ہی نا کہ سب کچھ اکٹھا ہی بن جاتا، دنیا میں ہم آتے ساتھ ہی ہمارے بچے پوتے نواسے ڈے ون سے ہوتے. لیکن اب یہ دن، اور پھر یہ بھی نہیں ہے کہ سارے پوتے اکٹھے آ جائیں پوتیاں. اچھا یہ حافظہ پوتے نواسے سب کے لیے آتا ہے، عربی زبان میں اس کا اطلاق سب پہ ہوتا ہے. تھوڑے دن کے بعد ایک پھر دل بھر جاتا ہے. جیسے اس میں میں نے ایک چیز شاپنگ کے اصول میں سوچی، مطلب جو میرے اپنے ذہن میں ہوتی ہے کہ سب کچھ اکٹھا نہ خریدو. مثال ہے آپ گھر بنا رہے ہیں، آپ کہتے ہیں سب گھر سیٹ کر دو، پھر کیا ہوگا؟ آپ ایک دن تو بڑے خوش ہیں، وہ آج کیا تھا گھر کل کیا ہوگا، لیکن 10 12 15 دن ایک مہینے بعد دل بور ہوگا. ایک آج لو، پھر ایک مہینے بعد لو، پھر اگلے بعد لو، تاکہ ہر کچھ مہینے دنوں کے بعد گھر میں تبدیلیاں آتی رہے تو خوشی ہو. یہی کانسیپٹ نسلوں میں بھی ہے. ایسے آپ نے دیکھا ہوگا کہ بلکہ بہت ساری عورتوں کے منہ سے میں نے یہ بات سنی ہے، اپنے بچوں کو تو پوچھتے نہیں تھے اور پوتوں نواسوں میں جان ہے. کیونکہ جب اپنے بچے ہوتے ہیں اپنی اس وقت کڑی بڑی ہوتی ہے مردوں کی، بات تو بیوی سے بھی صحیح بات نہیں کرتے، اپنے بچوں کو کیا اٹھائیں. بہت کم باپ ہوں گے جنہوں نے اپنے بچوں کو اپنے اوپر یعنی اٹھایا ہو یا ان کی خدمت کی ہو، یا بچے گندگی کر دیں تو باپ برداشت کریں، لیکن بہت ساری مثالیں ہیں نواسوں اور پوتوں کے معاملوں کی. اللہ کے نبی صلی اللہ علیہ وسلم حسن اور حسین سے بہت محبت کرتے تھے، ان کو اٹھایا کرتے تھے، ان کو اپنے کندھوں پہ اٹھاتے تھے. بعض دفعہ نماز کے اندر آپ اپنی نواسی حضرت امامہ کو اٹھا لیا کرتے تھے. تو یہ اللہ کی دیوی دین ہے، ان سے خوشی ہونی چاہیے. آج ویسٹ کا جو نظام ہوا اس میں کیا ہوا، یہ نہیں پتا کہ بیٹا کس کا ہوں تو یہ کیسے پتا ہوگا کس کا پوتا ہوں. اب دیکھیے کہ ہماری روایات میں تھا، جب لوگ کسی کو ملتے ہیں نا تو پہلے یہ پوچھتے ہیں کس کے بیٹے ہو، پھر کیا پوچھتے ہیں اس کے بعد کس کے پوتے ہو، تمہارا دادا کون تھا. اسلام اتنا مضبوط فیملی سیٹ اپ دیتا ہے کہ بندہ ادھر سے ادھر ہو ہی نہیں سکتا. تو لہٰذا ان چیزوں کی قدر کریں. اب آپ کہتے ہیں کہ ہم کیسے قدر کریں، کیا کر، آپ میں سے کون کون دادی ہے، نانی یا دادی؟ ہاں آپ پر دادی ہیں ماشاء اللہ، کافی پرانی ہیں آپ. ہیں جی، آپ اس بات کو محسوس کر سکتے ہیں نا، حقیقت ہے یہ. اور ایسی چیزیں کہ جو وہ پنجابی میں شاید یا اردو میں کہتے ہیں کہ اصل سے زر پیارا، اصل چیز سے زیادہ دوسرے بچے پیارے ہو جاتے ہیں. اور دوسری وجہ کہ جب خود بندہ جوان ہوتا ہے، اپنے بچے چھوٹے ہوتے تو کام بہت ہوتے ہیں، لیکن جب بچوں کے بچے ہوتے ہیں تو پھر موسٹلی انسان ریٹائر ہو چکا ہوتا ہے، تو انجوائے کرنا چاہیے نعمتوں کو. اللہ کے نبی کے سامنے ایک دفعہ ایک بچہ لایا گیا تو آپ نے اس کو پیار کیا. بچوں پہ پیار آنا بھی انسان کے نرم ہونے، نرم دل ہونے کی علامت ہے. تو ایک صحابی بیٹھے تھے، ان کا نام کچھ میرے ذہن سے چلا گیا، کہتے ہیں کہ اللہ کے نبی میرے تو 10 بچے ہیں، میں نے تو کبھی ان کو نہیں پیار کیا. تو آپ نے فرمایا جب اللہ نے تیرے دل سے نرمی نکال دی تو پھر میں کیسے دے سکتا ہوں، میں کیسے کر سکتا ہوں. تو بچوں سے پیار کیا کریں، ان کے نرم جسم کو گدلے گدلے اس کو کریں. آپ ایک دفعہ کام کریں گے وہ 10 دفعہ آپ کے ساتھ کریں گے. اور کچھ لوگ بڑے لیے دی ہوتے ہیں نہیں، بچے کو پکڑا تو کپڑے گندے ہو جائیں گے، یہ رال پھینک دے گا، یہ وہ کر دے گا، تو وہ تو اسے پھینکنا ہی ہے جب بھی پھینکے گا. تو بچوں سے پیار کریں. اب اس کے اوپر آپ لوگ چھوٹا سا کام کر سکتے ہیں. بلکہ کل پرسوں میں کسی کی تصویر دیکھ رہی تھی بلیو می، कि मैं अपने पता नहीं किसी की तस्वीर किसी के साथ ही लगी हुई मैं चेक करती हूँ, अगर है इतना खूबसूरत बच्चा, इतना खूबसूरत कि मैंने इनको दिखाई, मैंने कहा क्या दुनिया में इससे भी ज्यादा कोई खूबसूरत हो सकता है? नहीं हो सकता। इतनी प्यारी तस्वीरें अल्लाह बनाता है, और वो प्यारा प्यारा तो अपनी जगह ना, जब वो आपका अपना हो तो फिर आपको कितना प्यारा लगता है, वो तो और ही फिर खूबसूरत हो जाता है। तो सारी बात का खुलासा क्या है कि इंसानों से मोहब्बत करनी चाहिए, नरमी पैदा हो, दोस्ती हो। इसीलिए आगे अल्लाह ने फरमाया अफबिल बातिल यूमिनूना, क्या फिर वो ये बातिल पर तो ईमान लाते हैं? वबिनेमतिल्लाहि हुम यकफुरून, और क्या ये अल्लाह की नेमत का कुफर करते हैं? अब यहां क्या नेमत का कुफर है? इनकी गलत तरबियत, शौहरों का बीवियों के साथ मामला गलत हो, या अपनी नस्लों को ठीक रास्तों पे लगाने की बजाय गलत चीजों पे रख देना, ये ना शुक्रिया। आप अपने बच्चों को, पोतों को, नवासों को खूब खिलाएं पिलाएं, कपड़े पहनाएं, ईदियां दें, लेकिन अगर आप उनके अखलाक की और उनके दीन की फिक्र नहीं करते तो ये नेमत की नाशुक्री है। और बार बार आप देख रहे हैं सूरत में नेमतों के साथ साथ नाशुक्री और शुक्र का तज़किरा करते क्या है? आयत 73, व याबुदून मिन दूनिल्लाहि मा ला यमलिकु लहुम रिज़्क़न मिनस समावाति वल अर्ज़, और ये परस्तिश करते हैं अल्लाह के सिवा उनकी जिन्हें कुछ इख्तियार नहीं इनके लिए किसी चीज का भी, ना रिस्क का, ना आसमानों में और ना जमीन से, और ना वो इसकी कुदरत रखते हैं। इशारा है मुश्रिकीन मक्का के तल्बिया की तरफ, जैसे हम हज पे जाते हैं तो पढ़ते हैं ना कि लब्बैक अल्लाहुम्मा लब्बैक ला शरीक लक लब्बैक। मुश्रिकीन मक्का क्या करते थे कि जब तल्बिया पढ़ते तो लब्बैक अल्लाहुम्मा लब्बैक ला शरीक लक लब्बैक के बाद कहते इल्ला शरीकन तमलिकुहु व मा मलक, ये दो लफ्ज दो जुमले बढ़ा देते थे, इल्ला शरीकन, के अल्लाह तेरा कोई शरीक नहीं हाँ मगर जिसको तू खुद शरीक कर ले, व मा मलक, और जिसका तू मालिक है। नौज बिल्ला, इसका मतलब उर्दू में ऐसे बनता है कि अल्लाह तेरा है तो कोई नहीं शरीक, मगर वो तेरा शरीक है जिसको तू खुद अपना शरीक बना ले। उसकी तरफ इशारा है कि क्या ये अल्लाह ताला के साथ इन सारी चीजों को लेके आते हैं? क्या इनको इस चीज की समझदारी नहीं है कि अल्लाह के साथ शिर्क नहीं हो सकता? आज भी आप देखिए तो ईसाइयों का जो ट्रिनिटी का है वो क्या है, वो यही तो कहते हैं थ्री इन गॉड, वन इन थ्री गॉड एंड होली गोस्ट, और ये सब कुछ है। तो अल्लाह ताला कहते हैं कि तुम अल्लाह के साथ ऐसे शिर्क करते हो, क्या हो गया? फला तज़रिबुलिल्लाहिल अमसाल, तो अल्लाह के लिए मिसालें बयान ना किया करो। अल्लाह के लिए मिसाल कैसी है? अगर आप देखें इसी सूरत के आयत 60 में हम पढ़ चुके वलिल्लाहिल मसलुल आला, कि अल्लाह की मिसाल सबसे बुलंद है। यहां अल्लाह की मिसालें बयान करने से मुराद कुछ लोगों का ये कहना कि जैसे दुनिया में किसी छत पे चढ़ना है, यानी बहुत लोगों के मुंह से आपने ये बात सुनी है कि देखो जैसे छत पे जाना होता है तो सीढ़ी की जरूरत होती है ना, तो इसी तरह अल्लाह तक जाना है तो बुजुर्गों की जरूरत है। ये मिसालों की मुराद है कि तुम इंसानी मामलात को अल्लाह के साथ लेते हो, ऐसी बातें नहीं करनी, इससे तो शिर्क आ जाता है। सूरत शुरा में हम पढ़ेंगे लैसा कमिस्लिही शैयुन, आयत नंबर 11 है सूरत शुरा की, कि अल्लाह की तो मिसाल जैसी भी कोई चीज नहीं है। तो लिहाजा अल्लाह ताला के लिए कभी भी कोई ऐसी मिसाल नहीं रखनी चाहिए जो हमारे लिए, बस आप देखिए कि हम अल्लाह ताला को शाफी कह सकते हैं लेकिन हम अल्लाह को डॉक्टर नहीं कह सकते, ठीक है? क्योंकि अल्लाह शिफा तो देता है लेकिन वो डॉक्टर नहीं है। हम अल्लाह ताला की सनत कारीगरी का तस्करा कुरान में कर सकते हैं लेकिन हम अल्लाह ताला को इंजीनियर नहीं कह सकते। इसलिए हमारे असलाफ जो थे वो अल्लाह ताला की सिफात पे बात करते हुए बहुत केयरफुल होते थे। तो अल्लाह ताला कहते हैं कि शिर्क फैलते ही तब है जब इंसानों पे कियास करते हो। इंसानों के पास थोड़ा सा पैसा आ जाए वो मगरूर हो जाते हैं, वो किसी को कुछ समझते नहीं है। इसी तरह की बातें जब आप अल्लाह से सोचने लगेंगे तो ये शिर्क होगा। फरमाया इन्नल्लाह यालम वअंतुम ला तालमून, अल्लाह खूब जानता है तुम नहीं जानते, तुम्हें नहीं पता। अब इसके बाद अगली मिसाल में ये मौजू और क्लियरली समझ आएगा। आयत 75 देखिएगा, दरबल्लाहु मसलन, यहां भी पॉजिस दिलवाऊंगी, मिसाल बयान की अल्लाह ने एक, ठीक है? इधर इधर छोटा सा कॉमा लगा ले, यानी अल्लाह ताला एक मिसाल बयान करता है। किसकी है? अब्दन ममलूकन, एक गुलाम जो किसी की मलकियत में, यानी एक ऐसा गुलाम है जिसका बेचारे का कोई इख्तियार नहीं है। ला यक़दिरु अला शैइन, जो इख्तियार नहीं रखता किसी चीज पर, یعنی ایک بیچارہ ایسا مجبور بندہ وہ غلام ہے کہ جو اپنی مرضی سے کچھ نہیں کر سکتا. ٹھیک ہے, ایک وہ ہو گیا. دوسرا کون ہے؟ وَمَن رَزَقْنَاهُ مِنَّا رِزْقًا حَسَنًا. اور ایک اور ہے, یہ نمبر دو ہے, جس کو ہم نے اپنے پاس سے رزق حسن بھی دیا, بلکہ فَهُوَ يُنفِقُ مِنْهُ سِرًّا وَجَهْرًا, وہ اس میں سے خرچ کرتا ہے چھپ کر بھی اور اعلانیہ بھی, یعنی دکھا کے بھی دیتا ہے اور چھپا کے بھی دیتا ہے. اور رزق میں وہ سب کچھ مال علم صلاحیتیں آتی ہیں جو لوگ خرچ کرتے ہیں, علم بھی آتا ہے, شہد کی مکھی کی طرح شہد بھی آتا ہے. حل یستمون, کیا یہ دونوں برابر ہیں؟ کون دونوں؟ عبدم مملوک, ہاتھ بندھا ہوا غلام جو کچھ کر ہی نہیں سکتا, اور اس کے مقابلے میں ایک آزادی سے خرچ کرنے والا, کیا یہ دونوں برابر ہو سکتے ہیں؟ جواب کیا دیں گے آپ؟ نہیں برابر. تو کہا الحمدللہ, ساری تعریفیں اللہ کے لیے. پھر اللہ کے مجبور بندے جو غلام یا کنستنعبد یا کنستعین کی باتیں کرتے ہیں, کیا وہ الغنی اور الودود کے برابر ہو سکتے ہیں؟ ساری بات کا خلاصہ یہ کہ بندوں سے رب والی خوب توقعات نہ لگاؤ. بندے بندے ہیں, رب رب ہے, لیکن بل اکثر ہم لا یعلمون, اکثر لوگ نہیں جانتے. اسی طرح یا بعض لوگوں نے مثال دی ہے کہ یہ جو دوسرا شخص ہے جو دن رات خرچ کرتا ہے, تو یہ وہ شخص ہے جو دن رات اللہ کے دین کی خدمت میں مصروف ہے, امر بالمعروف کرتا ہے, نہی عن المنکر کرتا ہے, لوگوں کو خیر دے رہا ہے, دولت ہے تو دولت خرچ کر رہا ہے, اللہ کا راستوں میں اپنا مال لگا رہا ہے. اور ایک وہ دوسرا ہے جس کے پاس اگر یہ چیزیں ہیں بھی لیکن اختیار کوئی نہیں, تو دونوں برابر کیسے ہو سکتے ہیں؟ حدیث میں آتا ہے کہ دو لوگوں پہ رشک جائز ہے, صرف دو لوگوں پہ. اب دیکھیں دنیا میں کتنی نعمتیں, ان سب کو چھوڑ کر صرف دو لوگوں کی بات کی. رجل آتاہ اللہ علما, وہ شخص جس کو اللہ نے علم دیا اور وہ اپنا علم لوگوں کے ساتھ شیئر کرتا ہو, اور دوسرا رجل آتاہ اللہ مالا, جس کو اللہ نے مال دیا ہو اور دن رات اس مال کو اللہ کے راستے میں خرچ کر رہا. فرمائے ان دو کی رش کرو کہ اللہ ہمیں ایسا کر دے, اس کے علاوہ کسی کی گاڑی بنگلہ گھر کچھ اس کے اوپر فکر نہ کرو. تو اللہ تعالیٰ سے یہ دعا کریں کہ اللہ اگر ہمیں نعمتیں دیتا ہے تو ہمیں اس کو اللہ کے راستے میں لگانے والا بھی بنا دے. اب ایک اور مثال ہے, پہلی سمجھ آ گئی, ایک مجبور شخص ہے اور ایک اوپن شخص ہے. اب دوسرا شخص, آیت 76, وضرب اللہ مثلا, اور اللہ بیان کرتا ہے ایک اور مثال, کس کی؟ رجلین, دو شخصوں کی. رجل سے تثنیہ, یعنی دو مین ہیں. کیا ہے؟ ایک کیا ہے؟ احدہما, ان میں سے اب کم گونگا ہے. پیچھے کا پڑھے اب کم سے ملتا ہوا لفظ جی, سمن بکمن. تو اب کم کہتے ہیں گونگے کو, پیدائشی گونگے کو کہتے ہیں, بول نہیں سکتا. لا یقدر علی شیئن, وہ کسی کام کی قدرت ہی نہیں رکھتا. ٹھیک ہے, ایسا گونگا ہے کہ جس کو کچھ بھی نہیں کرنا آتا, بلکہ وہو کل نلا مولا ہو, بلکہ وہ تو بوجھ ہے اپنے مولا پہ. یہ جو لفظ کل ہے نا, پیچھے پڑا کبھی کاف لام لام سے؟ کلالا, سورہ نساء میں پڑھ چکے ہیں. وہ جہاں تک نصب پہنچتے ہوئے تھک جائے تو کلن کہتے ہیں بوجھ کو, پریشانی. اب دیکھیے وہ بےچارہ غلام, آپ سوچے نا کسی کا ایسا بدھو سا غلام ہو, مال نوکر ہو, بول نہیں سکتا, آپ اس کو کہتے ہیں جاؤ سبزی لے آؤ, وہ ہو سکتا ہے گوشت لے, اور جو بول نہیں سکتا تو وہ سنے گا کیسا؟ اللہ کہتے ہیں اینما یوجہ لا یاتی بھی خیر, مالک اس کو جدھر بھی بھیجتا ہے کبھی خیر کی خبر نہیں لاتا, ظاہری بات ہے کام نہیں کرتا, بلکہ اس کی غلط کاموں کی وجہ سے مالک کو شرم آتی ہے. وہ جو ہے اس کو کھلاتا ہے, مالک پلاتا ہے, لیکن وہ کام نہیں کرتا. بتاؤ ہل یستوی ہوا, کیا یہ برابر ہے اس شخص کے؟ کس کے؟ یہ اب دوسرا کردار ہے. وَمَن يَأْمُرُ بِالْعَدْلِ, جو حکم دیتا ہے عدل کا, وَهُوَ عَلَى صِرَاطٍ مُسْتَقِيمٍ, اور وہ سیدھی راست پر قائم ہے. اب دو قسم کے غلام ہیں, ایک بہت سوئفٹ عقل مند ماشاء اللہ اچھے کام کرنے والا, اور ایک بالکل گونگا بہرا. تو یہ دو برابر نہیں, تو مواحد اور مشرک کیسے برابر ہیں؟ یہ جو پہلا شخص ہے نا ابکم, یہ گونگا ہے, مشرک ہے, اللہ کی بات نہ ماننے والا, اور دوسرا نیکیوں میں بھاگنے والا ہے. ساری بات میں سے بات کیا نکلی؟ کہ اللہ نے جو بندے بنائے ہیں ان سب کی کچھ لمٹس ہیں. ہم بھی کسی ایسے ملازم کو رکھنا نہیں پسند کریں گے کہ جس کے اختیار میں کچھ نہ ہو. आप बताइए कि आपको चॉइस दी जाए, किसी का भी नाम ले लें, सिर्फ ऐसे लोगों के जहन में जो भी नाम होते हैं, आपको कोई है कि अमेरिका के सदर की जॉब करनी है या उसी के ड्राइवर की जॉब करनी है, किसकी पसंद करेंगे? सदर की पसंद करेंगे ना, बादशाह का एम्प्लॉय बनना हम पसंद करेंगे या किसी बेचारे गरीब का करना? तो बस यही सी सिंपल सी बात है, अल्लाह के काम करके हम अल्लाह के गुलाम हो जाते हैं, अल्लाह के यहाँ एम्प्लॉय हो गए। अपनी जिंदगी को अगर अब बाकी जो थोड़ी सी रह गई है इसको जानविदान करना है ना, तो इसको अल्लाह के रास्तों में लगा दें हम सब। वो जो कदर करेगा ना दूसरे नहीं करेंगे, लेकिन इसमें दिल बड़ा घटता है, घुटता है। सारी जिंदगी अब देखें हम कितना अपने ऊपर लगाते हैं, वक्त, एफर्ट, स्किल्स, बच्चों पे कितना लगाते हैं, रिश्तेदारों पे लगाते हैं। सिर्फ पैसे की बात नहीं मैं कह रही, हम तो अपनी जवानी बच्चों को दे देते हैं, बूढ़े हो जाते हैं बच्चों के पीछे खपते हैं, परेशान है, गम दिया हुए उनको, दुख, ये सब कुछ अल्लाह को दे दें तो फिर देखें अल्लाह आपकी कदर कितनी करता है। कौन सा अल्लाह? कदर नहीं है तो अल्लाह कहते हैं आओ देखो मैं तुम्हें अपनी कुदरत तो दिखाऊं। वलिल्लाहि गैबु समावाति वल अर्ध, और आसमान और जमीन की सब छुपी बातें अल्लाह के लिए हैं। वमा अमरु साअति इल्ला कलमहिल बसर, और क़यामत का मामला तो ऐसे ही है जैसे निगाह का लपकना। ये जो लफ्ज है ना लम्ह, ये कौन सा है? जो उर्दू में हम कहते हैं लम्हे, लम्हे वही लफ्ज है, निगाह की लपक को कहते हैं। एक निगाह कहीं डालें और उठा लें, इस वक्त को अब लम्ह कहेंगे। यानी सिर्फ एक ब्लिंक ऑफ आई तक में क़यामत आ सकती है, क्योंकि इजराइल जो है वो मुंह के ऊपर, सॉरी इसराफील सूर को मुंह के साथ लगाए हुए इशारे के मंतजर है। औहुवा करब, बल्कि इससे भी करीब है। इन्ना अल्लाह अला कुल्ली शयइन कदीर, और अल्लाह ताला हर चीज पे कुदरत रखता है। दुनिया में हम क्या कहते हैं, फलां के हाथ बहुत बड़े हैं, फलां के अहद, फलां के पास बहुत अथॉरिटी है, वो तो इशारों में काम करा देते हैं, उनके साथ तो ये और उनके साथ तो वो है, कहते हैं ना। क्या दुनिया में किसी के बस इतनी कुदरत है कि पलक झपकने में उनके कहने पे कोई चीज तबाह हो जाए या चीज बन जाए? कहने को हम जो मर्जी कह लें, है नहीं है। तो जो रब लम्हों में बिगड़े हुए काम बना सकता है, फिर उससे ताल्लुक जोड़कर इंसान कैसे महरूम रह सकता है? आखिरी नेमत का जिक्र आज के सबक की आयत 78 और 79। वल्लाहु अखरजकुम मिन बुतूनि उम्महातिकुम, और अल्लाह ने तुम्हें निकाला तुम्हारी माओं के पेटों से। तीसरी दफा इस सबक में लफ्ज बुतून आ रहा है, गाय का बतन, शहद की मक्खी का पेट और माँ का पेट, तीनों से फर्क चीजें निकलती हैं। तुम्हें तुम्हारी माओं के पेटों से निकाला, क्यों भाई माओं के पेट क्यों? एक होता है वहां तो चार थे, तो आपको था कि बच्चा कितने अंधेरों में था, तीन छिलियों में होता है, पेट का अंधेरा, रहम का अंधेरा और उस छिली का अंधेरा जिसमें बच्चा होता है। तो कहा तुम्हें तुम्हारी माओं के पेटों से निकाला, कब, क्या हाल था तुम्हारा? ला तालमून शैया, तुम तो कुछ भी नहीं जानते थे। जानते थे हम कुछ? कुछ नहीं जानते थे। जब दुनिया में आए थे तो क्या थे? बोल सकते थे, लिख सकते थे, पढ़ सकते थे, कुछ नहीं कर सकते थे। तो आप सोच सकते हैं कि दुनिया में आने के बाद इंसान इतना करने लगता है, इतना बड़ा हो जाता है। कहा फिर उसके बाद, हाँ दुनिया में जब आए तो फिर उसके बाद हमने क्या किया? वजअल लकुम अस्सम अवल अबसार अवल अफईदा, फिर हमने बनाए तुम्हारे कान, तुम्हारी आंखें और तुम्हारे दिल बना दिए। ये अल्लाह की शान है, वो फिर इंसान से ये काम लेता है। और अफविदा का जो लफ्ज है ना, ये फवाद है, जज्बात, इमोशंस, फवाद की जमा है, और अबसार बसर की जमा है, और असम जो है ना, ये सब जिन्स है, वाहिद जमा मुजक्कर मौनस, सब के लिए इस्तेमाल होता है। यहां मुराद है कान, सबके बनाए। जरा अपनी इन चीजों को हाथ लगा के देखें, कानों की जगह पे बिल्कुल सीधे चपटे चप्पू होते हैं, आंखों की जगह पे सिर्फ एक लाइन लगी होती, तो क्या बनाने के बाद वो पूछेगा नहीं कि इनका इस्तेमाल क्या किया था? सूरह बनी इसराइल के आयत 36 में आते हैं, नसम अवल बसर अवल फुआद, बेशक समात और बसर और दिल की बातें, कुल उलाई का कान अनहु मसूला, हर एक के बारे में उनसे सवाल किया जाएगा, क्या करके आए हो, क्या करते थे क्या नहीं, और लअल्लकुम तशकुरून, और ताकि तुम शुक्र करो। हम इन चीजों को सजाते ही रहते हैं, आंखों को और सजा लेते हैं, कानों में भी कुछ पहन लेते हैं, दिल में भी क्या अरमान रखे हुए हैं। अल्लाह ताला कहते हैं इन चीजों से बेहतर फायदा लो, गौर व फिक्र करो इस कायनात में। आखिरी आयत सबक की, अलम यरो इला तैरी, क्या उन्होंने परिंदों की तरफ नहीं देखा? लग रहे ना हर चीज अल्लाह दिखाना चाह रहे हैं। कैसे हैं वो परिंदे? मुसख्खरातिम फी जव्विस समा, वो मुसख्खर है आसमानों की फिजाओं में। ये जो लफ्ज़ है ना मुसख्खरात, ये मुसख्खरात उनकी जमा, ताबे फरमान, ओबीडियंट, कॉन्कर्ड। और जब का लफ्ज है ना, कभी आपने कोई गैजेट अरबी का देखा हो तो जब आप ये अपना वेदर का करते हैं ना आईकॉन, तो वहां जब लिखा होगा। जब कहते हैं आसमान और जमीन के दरमियान की जगह, जिसको उर्दू में हम फिजा कहते हैं, खुली जगह। इसके ऊपर और नीचे आप देखिए कि खला होता है ना, तो परिंदे कहाँ उड़ते हैं? जहां हवा का प्रेशर उनके लिए बेटर होता है। मा युमसिकुहुन्ना इल्लल्लाह, कोई नहीं उनको थामता अल्लाह के सिवा। इन्न फी ज़ालिका लआयातिल लिक़ौमिन युमिनून, बेशक इसमें निशानियां हैं उस कौम के लिए जो ईमान लाती है। यानी कभी उड़ते हुए परिंदों को देखकर सोचो कि अल्लाह ने इनको थामा हुआ है तो मुझे नहीं थाम सकता। आप देखिए उड़ते हुए परिंदे के गिरने के ज्यादा खतरे हैं या हम चलते हुए इंसानों के गिरने के खतरे हैं? तो कभी हिदायत के सफर से पांव लुढ़कने लगे ना, तो फौरन ये दुआ कर लें कि अल्लाह तू तो परिंदों को भी थामता है, तू हमारी मदद कर। और आप देखिए कि फिर वही बात है कि परिंदे कैसे उड़ते हैं, जो टीम वर्क उसमें दिखता है। पूरी सूरत ना आपको मुझे लगता है कि कायनात से सबक लेना सिखा रही है कि हम कभी अपने आप को ना भूलें कि किस तरह से इंसान अल्लाह के काम करे। परिंदों के उड़ने का भी एक खूबसूरत अंदाज होता है। अगर आप कायनात में गौर व फिक्र करें तो चूंकि अल्लाह ताला ने हमें परिंदों पर गौर व फिक्र की दावत दी है, तो हम भी थोड़ा सा गौर व फिक्र कर लें के सामने। परिंदे कैसे जविस समावाती वलार्थ में उड़ते हैं ये देखिए। इनके पर हल्के होते हैं, वजन बहुत कम होता है, इनकी हड्डियां खोखली होती हैं। लाइट वेटेड रहना अगर भागना है तो, और अगर पांव पसारने हैं तो फिर सामान जमा कर लें जितना करना है। वो सामान ही नहीं आपको कहीं से जाने देता जितनी मर्जी कोशिश कर लें। फिर आप देखिए कि ये परिंदे इस तरह उड़ते हैं। ये देखिए एक परिंदा, ये लीडर है इनका, फिर इसके पीछे दो, फिर दो, ये वी शेप में उड़ते हैं। यूं जब ऐसे उड़ते हैं ना तो हवा का प्रेशर बहुत मिल के बैलेंस हो जाता है। सबसे ज्यादा एफर्ट ये करता है, ये लीडर है इनका, रिस्क भी इसकी जिंदगी पे है। देखने में ये आगे लग रहा है लेकिन जिंदगी में मुश्किलें इसके ज्यादा है, लेकिन इनको सपोर्ट मिलती है, इनको सपोर्ट मिलती है। टीम वर्क, इंसान को अकेले जीने की कोई जगह नहीं है इस दुनिया में। पूरी कायनात आप देखिए यही बोल के बताती है। फिर आपको एक प्रेजेंटेशन है, वो हम कभी फिर दिखाते हैं, यहाँ मौका नहीं है, इस वक्त टाइम पूरा हो गया हमारा, कि किस तरह से अगर इनमें से एक परिंदा, जैसे ठहरे मैं आपको दिखा देती हूँ, ये इसी पिक्चर से समझाती हूँ। जैसे आप ये देखिए कि वी शेप में चलते हैं ना परिंदे, ये देखिए ये आगे है, ये दो पीछे हैं, ये थोड़े और पीछे हैं। क्या ये पीछे रह गए? इनकी बेइज्जती हो गई है? नहीं, चल रहे। अब इनमें से कोई एक परिंदा थक जाता है तो आप कहते हैं कि क्या होगा? सेकंड्स में ये जगह बदल लेते हैं, ये आगे आ जाएगा, ये पीछे चला जाएगा। कभी एक परिंदा थक के पीछे रहना चाहता है और दूसरे परिंदे आगे जाते हैं तो अकेला इधर नहीं रहेगा, इसके साथ एक और इसके साथ आके इसको सपोर्ट देगा। इतनी आसानी से ये कॉम्पनसेट कर लेते हैं। ये देखिए कितनी वीए बनी हुई है, सुभानअल्लाह। ये कौन से खाता है? मायूम से कुहन नहीं लड़ा हुआ। जब जहाज ऊपर जाता है तो मुझे हमेशा ये भी और सूरह मुल्क की भी आयत है ना, वही याद आती है कि इस जहाज को गिरने से तू नहीं बचाना है, ये इनके इंजन नहीं बचाएंगे, एक नहीं चार इंजन होंगे, चारों फेल हो जाएंगे, ये तेरी जात है। और कभी शाम को परिंदों को घर जाता देखा आपने, क्या खूबसूरत मंजर होता है। तो इनके टीचर्स कौन है? इनके अंदर वो प्रोग्रामिंग अंदर की हुई है जो अल्लाह हमसे चाहता है शोर के साथ करो। اور جب ہم کسی جگہ سے نکل کے جاتے ہیں تو پھر ہمارا حال کیا. جتنے لوگ اتنی لائن ہے, ہر بندہ کہتا میں اکیلا لائن ہوں. دعا کیجئے کہ اللہ ہمیں آرگنائز کر دے. یہ دیکھیں, اور سلیقہ, یہ تو مجھے لگ رہا ہے سب آپ کی عید کی پارٹی کی تیاری ہیں. ایک جیسے لوگ زیادہ سجتے ہیں, خوبصورت لگتے ہیں سچے میں. کرسیاں بھی سیدھی رکھے, آپ اپنی کرسیاں دیکھیں. ادھر سے میں آپ کی تصویر کھینچا کے دیکھ کے آپ کو بھیجوں نا, تو آپ پرندوں سے ذرا میچ کریں. دیکھ لیجیے, ڈھیلے ڈھالے لوگ ہم تو. پاکستانی ہونے کا مطلب یہ ڈھیلے ہو جاؤ. ٹھیک ہے, چلیے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. اللہ تعالی ہمارے تھوڑے کو زیادہ سمجھے اور اس کے اندر برکت دے. دیکھیں میں نے برڈس کی دکھائی تو میرے دل میں ایک دم آیا کہ آپ کو پھر ایگل کیوں نہ دکھاؤں. اس کو آپ دیکھیے, اس کے اوپر ایک پورا پریزنٹیشن ہے شاہین جس کو کہتے ہیں. اس پہ میں نے ایک تو دفعہ آج کی باتیں بھی کی ہیں. اس کے اندر بھی بہت خوبیاں ہوتی ہیں. آپ کو تک یہ جب یہ 40 سال کا ہوتا ہے نا, تو اس کے بعد اس کو مرنا ہوتا ہے. اس کے یہ جو پر ہوتے ہیں نا, یہ ان کی یہ اندر وہ جس کو پنجابی میں کہیں گراریاں گھس چکی ہوتی ہیں, جو پر پرندے ہیں یہ, اس کے یہ اتنے ڈھیلے ہو چکے تھے کہ اس کے پر آلموسٹ ختم ہو چکے ہوتے ہیں. اور آپ کو تک کہ وہ شاہین ہی کیا جو اڑ نہ سکے. ہے تو شاہین ہے, تیرا کام نہیں قصر سلطانی کے گنبد پہ. کدھر جا, پہاڑوں پہ جا. سنا ہوا شعر آپ نے, ایسا نہیں ہے, مفہوم یہی ہے. جب یہ بوڑھا ہو جاتا ہے نا, تو پھر اس کو ڈیسائیڈ کرنا ہوتا ہے کہ یا تو مر جائے, کیونکہ بڑھے گا نہیں, اڑے گا نہیں تو مر جائے گا یہ, یا پھر اس کو 40 ڈیز کا ایک سرکل اپنی زندگی پہ لانا ہوتا ہے. اور اس میں یہ کیا کرتا ہے, بالکل تن تنہا ایک پہاڑ کی چوٹی پہ بیٹھتا ہے. پھر یہ اپنی چونچ سے, یہ جو اس کی چونچ ہے نا, اصل میں یہ بڑی قیمتی ہے. اس کی یہ چونچ جو ہے نا, یہ کمزور ہو جاتی ہے نا اس عمر میں. پھر یہ اپنی اس چونچ کے ساتھ پہلے تو اپنے سارے پرانے پر نوچتا ہے, ایک ایک کر کے اپنے پر نوچتا ہے. پھر اس کے بعد یہ جو اس کی پیک ہے نا, یہ اس کو پہاڑ کی چوٹی پہ رکھ کے نا, تو گھستا ہے, کٹ 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 کٹ, پوری اتارتا ہے, پورے پر اس کے اترتے ہیں, پوری اس کی اترتی ہے. جب یہ دو کام کر لیتا ہے نا, تو پھر اللہ تعالیٰ اس کو انعام کے طور پر نئے پر اور نئی چونچ دیتا ہے. اور جب نئی چونچ آتی ہے نا, تو پھر اس کے بعد اس کے پاس پھر 40-50 سال اور زندگی. تو اس کائنات میں سست لوگوں کے اور فارغ لوگوں کی تو کوئی جگہ ہی نہیں. یہ ہم خود ہی بوڑھے ہو کے بیٹھ جاتے ہیں, بڑے بوڑھے ہیں, ہم بیمار ہیں, ہم پریگننٹ ہیں, ہم بچوں والے ہو گئے, بس شاہین بن جائیں. آپ کو پتہ نا کہ علامہ اقبال کا شاہین کون ہے مرد مومن. تو اللہ ہم سب کو شاہین بنائے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی رم, کچھ کہنا چاہ رہی ہیں آپ؟ مسئلے کب چھوٹے چھوٹے ہوتے ہیں, ان کو دیکھ کے لگتے ہیں بہت بڑے ہیں, لیکن جب بتاتی ہیں تو کچھ نہیں ہوتا. جی علی بات کریں. ایک منٹ صرف میں, سوری, ایک منٹ صرف آن لائن ساتھیوں کے لیے. کل چونکہ آپ کو پتا ہے کہ یہاں اسپیشل پروگرام ہے عید کا, تو ہم انشاءاللہ آن لائن پہ لیں گے. تو آپ لوگ جو ہمارے آن لائن ساتھی ہیں وہ محروم نہ رہے. کھانا تو ہم نہیں آپ کو بھیج سکتے, بڑی مزے کی نہاری ہے. جن کو نہاری کا شوق ہے وہ آ جائے. لیکن یہ ہے کہ آپ لوگوں جو ہمارا لیکچر ہوگا اسپیشل پروگرام بیچ میں, وہ آپ لوگ ہمارے ساتھ سنیں گے. ارف ان کو ٹائم وغیرہ بتا دیا نا, 10:30 سے 12:30 ان شاء اللہ ہمارا آن لائن سیشن آئے گا. اور آپ بھی دیکھیں کہ ان کو کل ان کے ساتھ کر کیا ہوتا ہے. ٹھیک ہے, چلیے, جزاک اللہ. اب آپ بڑا ہو گیا
الحمدللہ. تو آپ سب لوگ بھی ان شاء اللہ تعالیٰ, پھر آپ سب لوگوں سے کل آنے کی یہ ان شاء اللہ تعالیٰ آپ سب لوگوں کے لیے بھی ہے. اور الحمدللہ, تو آپ لوگ کسی اور کو بھی انوائٹ کرنا چاہیں تو آپ ضرور انوائٹ کریں, بیکاز اٹس ان اسپیشل پروگرام ان شاء اللہ تعالیٰ. تو ہم سب بھی تیار ہو کے بیٹھ سکتے ہیں. اور امید ہے کہ ہم سب بھی اس کو اسی طرح سے لیں جس طرح کہ وہ سب اس کو اسپیشل سمجھ رہے ہیں انشاءاللہ. آج کے لیسن سے کیا بات سیکھی آپ سب لوگوں نے؟ جلدی سے ایک ایک بات لکھیں پلیز. جی آج کے لیسن سے کیا بات سیکھی؟ فارغ نہیں بیٹھنا. ویری گڈ. بیکاز جب ہم فارغ ہوتے تو شیطان بہت آسانی سے ہمیں ڈفرینٹ چیزوں میں لے جاتے ہیں, سست کر دیتا ہے. سو مچ ایگزیکٹلی بالکل. ان اللہ و ان الیہ راجعون. ٹیم ورک از امپورٹنٹ. نعمتوں کا شکر شاہین بننا ہے انشاءاللہ تعالی. یعنی کہ اپنی جو ایمز ہیں ان کو ہائی رکھنا ہے ہمیں, جیسی کوالٹیز اپنی بنانی ہے انشاءاللہ تعالی. اور لرن دعا ٹو ڈرنک ملک کانسٹنٹ پرو ایکٹیو اینڈ پروڈکٹیویٹی فار دا سیک آف اللہ انشاءاللہ تعالی. ایوری تھنگ ان یونیورس گیوز بینیفٹ. What about this? Are we giving benefit? بالکل جی بالکل. یہ چیز ہم سب سوچیں کہ ہم کتنا کام کر سکتے ہیں. بات یہ سم ٹائمز ہم کچھ نہ کچھ تو ضرور کر رہے ہوتے ہیں لیکن ہم اس سے زیادہ کر سکتے ہیں. اس چیز کی طرف ہم نے انشاءاللہ بڑھنا ہے. بالکل بالکل نہیں فارغ بیٹھنا, کسی نے بھی نہیں فارغ بیٹھنا ہے انشاءاللہ تعالی. اللہ نے جو بندے بننے ہیں ان کی جی ہم لوگ بھی اس کو کنکلوڈ کرتے ہیں. اللہ تو پرندوں کو تھامتا ہے, اللہ مجھے بھی تھام لیں گے انشاءاللہ. اگر کوئی مشکل ہے تو وہ مشکل نہیں رہے گی انشاءاللہ تعالی. فیلٹ اے ڈیپ پریئر دیٹ آئی وازنٹ آف سو مچ آف مائی لائف. آئی وش سو مچ آف مائی لائف. اللہ سبحانہ تعالی گیو می نیو ونگز اینڈ نیو بی ٹو میک نیو میمریز. بالکل صحیح ہے. ہمبلنس ریفلیکٹ آن آر ایبلٹی. بی از این ایکسلنٹ رول ماڈل. بالکل صحیح بات ہے. جی مکھی کی طرح مصروف رہنا ہے. بالکل زندگی کو جاویدہ کرنا ہے تو اللہ تعالیٰ کی راہ میں لگاتے ہیں. بالکل میں اللہ تعالیٰ گیو ہم جنہ انشاءاللہ آمین. نہیں سکن شاہی نتھنگ لائک اللہ. تو کافی سارا کچھ ہے, مزید ہم تدبر بھی کریں گے اور انشاءاللہ تعالیٰ اور لوگوں کو بھی سکھائیں گے تو پھر ہمیں انشاءاللہ تعالیٰ اور کچھ سیکھنے کو ملے گا, یعنی خود ہمارا ایکسپیرینس انکریز ہوگا. اب ہوم ورک ہم سب کے لیے کیا ہے کہ ہم نے انشاءاللہ تعالی اپنا اسکل تلاش کرنا ہے. تو آپ سب لوگ کر کے آئیں گے کیا؟ پھر سوچیں گے کہ ہم نے کیا کرنا ہے یا آپ کیا کر سکتی ہیں اور آپ اس میں ہیلپ کر سکتی ہیں, اپنے دین کی ہیلپ کر سکتی ہیں. ناٹ نیسسرلی جسٹ ون پلیس, کہیں بھی. بی لائف از سو شارٹ بٹ شی ڈز سو مچ. سو ڈو وی نیڈ ٹو میک آر لائف یوزفل انشاءاللہ. بالکل. اور ہمیں نہیں پتا ہماری زندگی کب رک جاتی ہے, کب ختم ہو سکتی ہے. بالکل. جزاکم اللہ خیر کسی بات سن جگہ. ان شاء اللہ ہم لوگ یہاں اس کو اسٹاپ کرتے ہیں. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم. وتب علینا انک انت التواب الرحیم. آمین یا رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.